तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो पुस 14 गते 2025। विषय पदार्थ स्वर्णपाठ एफिसी। तिमीहरू अनुग्रहले बचाइएका छौ अनि त्यो अनुग्रह विश्वासद्वारा पाएका हो। तिमीहरू आफैले तिमीहरूलाई बचाएनौ, परमेश्वरको यो एउटा उपहार हो। उत्तरदायी पढाइ फिलिपी। दाजुभाइ दिदी बहिनीहरू, म जान्दछु म अझै त्यस लक्ष्यमा पुगेको छैन, तर एउटा कुरा जुन म सधैँ गर्छु त्यो हो म बितेको कुरा भुलिदिन्छु अनि आफ्नो अघिल्तिरकै लक्ष्यमा पुग्न म सक्दो कोसिस गर्छु। लक्ष्यमा पुग्ने र पुरस्कार पाउने कोसिस म गरिनै रहन्छु। त्यो पुरस्कार मेरो निम्ति पक्का गरिएको छ किनकि परमेश्वरले मलाई ख्रिस्टद्वारा जीवनमाथि बोलाइएको छु। तर हामीमा पहिलेदेखि भएको सत्यलाई भने छोड्नु हुँदैन। तर हामी स्वर्गका बासिन्दा हो। हाम्रो मुक्तिदाताको स्वर्गबाट आगमनको निम्ति हामी पर्खि बसेका छौँ। प्रभु येशु ख्रिस्ट हाम्रा मुक्तिदाता हुनुहुन्छ। कुनै कुराको फिक्री नगर, बरु चाहिएको हरेक कुराको लागि परमेश्वरलाई अन्तर्विन्ती र प्रार्थना गर अनि प्रार्थना गर्दा परमेश्वरलाई धन्यवाद देऊ। परमेश्वरले दिएको शान्तिले तिमीहरूको मन र हृदयलाई येशु ख्रिस्टमा सुरक्षित राख्नेछ। शान्ति जो परमेश्वरले दिन्छन् यति महान हुन्छ कि हामी बुझ्न सक्दैनौ। दाजुभाइहरू र दिदी बहिनीहरू हो, जुन जुन कुराहरू अति राम्रा र प्रशंसा गर्न लायकका छन् त्यसै बारे सोच। जुन जुन कुराहरू सत्य र माननीय, पवित्र र उचित, सुन्दर र आरक्षणीय छन् तिनैको मात्र विचार गर। हाम्रा पिता र परमेश्वरको महिमा सदा सर्वदा भइरहोस्। आमिन। पाठ सेरमन बाइबलबाट मत्तय। चेलाहरूले येशूको आज्ञा अनुसार सबै काम गरिदिए। येशूले चेलाहरूलाई भन्नुभयो, आज मध्यरातमा मेरो कारणले तिमीहरूले आफ्नो विश्वास हराउनेछौ। पत्रुसले भने, सबै चेलाहरूले तपाईँको कारणले विश्वास हराउन सक्नेछन्, तर म मेरो विश्वास कहिले हराउँदिन। येशूले भन्नुभयो, म तिमीलाई साँचो भन्दछु, आज राति भाले बाँच्नु अघि तिमीले मलाई तिनपल्ट इन्कार गरिसकेका हुनेछौ। तर पत्रुसले जवाफ दिए, म तपाईँलाई कहिल्यै इन्कार गर्ने छैन, तपाईँ साथै मर्नु परे तापनि म तपाईँलाई इन्कार गर्ने छैन। अनि सबै चेलाहरूले यही कुरा दोहोर्याए। प्रधान पूजाहारीहरू र यहुदी नेताहरूको सम्पूर्ण महासभाले येशूको विरुद्धमा कुनै न कुनै झुटो खोट देखाउने कोसिस गरे, जसद्वारा तिनीहरू येशूलाई मार्न सके। मार्न सकिने त्यस्तो कुनै अभियोग पाउन सकेन। येशूले केही भन्नु भएन। अब प्रधान पूजाहरीले येशूलाई भने, अहिले जीवित परमेश्वरको नाउँमा शपथ लिएर तपाईँले भन्नुहोस्, जीवित परमेश्वरको नाउँमा हामीलाई सत्य कुरा भन्नुहोस् भनी म तपाईँलाई आदेश गर्छु। हामीलाई भन्नुहोस् के तपाईँ नै ख्रिस्ट परमेश्वरको पुत्र हुनुहुन्छ। यो येशूले भन्नुभयो, हो म नै हो, तर म भन्दछु भविष्यमा तपाईँले मानिसको पुत्रलाई परमेश्वरको दाहिने पट्टि बसिरहेको र स्वर्गको बादलमा आउँदै गरेको देख्नुहुनेछ। आफ्नै वस्त्र च्यात्ते उनले भन्न लागे, तिमीहरू सबैले यिनले परमेश्वरको विरुद्धमा निन्दा गरेका सुन्यौ। तिमीहरू के राय छ? यहुदीहरूले जवाब दिए, उनी दोषी छन्, उनी मृत्युदण्डको योग्य छन्। त्यस बेला पत्रुस आँगन बाहिर बसिरहेका थिए। एउटी नोकर्नीले आएर भनी, तिमी पनि गालिल निवासी यीशुसँग थियो। तर पत्रुसले त्यहाँ उपस्थित भएका सबै मानिसहरूको अगाडि यो कुरालाई अस्वीकार गरे। उनले भने, कि तिमीहरू के कुरा गरिरहेको छौ, मैले केही बुझिन। त्यसपछि पत्रुसले त्यो ठाउँ छोडे। लुकामा अर्को स्त्रीले तिनीलाई देखि। त्यसले त्यहाँ भएका मानिसहरूलाई भने, यो मानिस पनि नासरतको यीशुसँग थियो। पत्रुसले फेरि अस्वीकार गरे। उनले भने, परमेश्वरको नाउँमा शपथ खाएर भन्दछु, यो मानिसको हो म चिन्दिन। केही समयपछि केही उभिरहेका मानिसहरू पत्रुस कहाँ गए र भने, हामी जान्दछौ एक यीशुको चेलाहरू मध्ये तिमी पनि हो, तिम्रो कुरा गराइले त्यो प्रमाण दिन्छ। तब पत्रुसले धिक्कार्न लागे। दृढ भएर उनले भने, म परमेश्वरको नाउँमा शपथ खाएर भन्दछु कि यो मानिसको हो म चिन्दिन। पत्रुसले यसो भन्ने बित्तिकै भाले भास्यो। तब पत्रुसलाई यीशुले भनेका कुराहरूको सम्झना भयो। भाले भास्न अघि नै मलाई तिमीले तीनपल्ट अस्वीकार गर्नेछौ। त्यसपछि पत्रुस बाहिर गएर दुरु दुरु रोए। पत्रुस यीशु ख्रीष्टका प्रेरितद्वारा अभिवादन परमेश्वरद्वारा चुनिएको जो आफ्ना घरदेखि टाढामा पुन्स, गलातिया, क्यापडोसिया, एसिया अनि बिथनिया भनि फैलिएर बसेका मानिसहरूप्रति परमेश्वर जो हाम्रा प्रभु येशु ख्रीष्टका पिता हुन उहाँको प्रशंसा होस्। परमेश्वरमा सीमाविहीन कृपा छ र उनको कृपाको कारणले हामीलाई नयाँ जीवन दिएको छ। यो नयाँ जीवनले मृत्युदेखि येशु ख्रीष्टको पुनरुत्थानद्वारा हामी प्रति सजीव आशा ल्याउँछ। अब हामी आशीर्वादको आशा राख्छौ जो उहाँको नानीहरूका निम्ति उहाँ कहाँ छ। यो आशीर्वाद तिमीहरूका निम्ति स्वर्गमा जोगाएर राखिएको छ। यी आशीर्वादहरू ध्वंस, नष्ट अथवा दमिलो हुने छैन जबसम्म तिमीहरूले मुक्ति पाउँदैनौ। यी दुःख कष्टहरू किन हुन्छन्? तिमीहरूको विश्वास शुद्ध छ भनी प्रमाण गर्नु। विश्वासको शुद्धतामा सुनभन्दा अधिक मूल्य छ। सुनको शुद्धता अग्निद्वारा प्रमाणित गर्न सकिन्छ, तर सुन नष्ट हुन्छ। जब येशु ख्रीष्ट आउँछन्, विश्वासको शुद्धताले तिमीहरूमा प्रशंसा, महिमा अनि सम्मान ल्याउनेछ। तिमीहरू फेरि जन्मेका छौ। यो नयाँ जीवन नष्टमय वस्तुबाट आएको हुन, तर यो जीवन नष्ट नहुने वस्तुबाट आएको छ। तिमीहरू सर्वदा रहिरहने परमेश्वरको अन्त नहुने सजीव सन्देशद्वारा जन्माएका हो। प्रेरित। एक दिन पत्रुस र युहन्ना मन्दिर गए। त्यति बेला अपराह्नको 3 बजेको थियो। यो दैनिक प्रार्थना गर्ने बेला थियो। जब तिनीहरू मन्दिर प्राङ्गणतिर गइरहेका थिए, त्यहाँ एकजना मानिस थिए। जीवनभरि नै त्यो मानिस लङ्गडो थियो, ऊ हिँड्न सक्दैन थियो। यसैले केही साथीहरूले उसलाई बोक्ने गर्थे र प्रत्येक दिन मन्दिरमा ल्याउने गर्थे। तिनीहरूले त्यो लङ्गडो मानिसलाई मन्दिर बाहिर एउटा ढोकाको मध्ये छेउमा राखे, जसलाई सुन्दरद्वार भनिन्थ्यो। त्यहाँ त्यस मानिसले मन्दिर जाने मानिसहरूसँग पैसा माग्ने गर्थ्यो। त्यस दिन त्यो मानिसले पत्रुस र युहन्नालाई मन्दिरको प्राङ्गणभित्र गइरहेको देख्थ्यो। उसले तिनीहरूसँग पैसा माग्यो। पत्रुस र युहन्नाले त्यस लङ्गडो मानिसलाई एकटक लाएर हेरे, अनि पत्रुसले भने, हामीलाई हेर। त्यस मानिसले तिनीहरूबाट केही पाउने आशाले तिनीहरूलाई ध्यान लगाएर हेर्यो। तर पत्रुसले भने, मसँग कुनै सुन अथवा चाँदी छैन, तर मसँग जे छ त्यो तिमीलाई दिनेछु। नासरतको येशु ख्रिस्टको शक्तिले जुरुक्क उफ्रहे। त्यसपछि पत्रुसले त्यस मानिसको दाहिने हात पक्रेर उठाए अनि अचानक उसको खुट्टा अनि घोली गाँठाहरू बलियो भयो। त्यो मानिस उफ्रियो र जुरुक्क खडा उभियो र हेर्न थाल्यो। त्यो मन्दिरको प्राङ्गणभित्र तिनीहरू सँगै गयो। त्यो हिँड्दै उफ्राउँदै परमेश्वरको स्तुति गाइरहेको थियो। प्रेरित जब पत्रुस र युहन्ना मानिसहरूसँग बोलिरहेका थिए, केही मानिसहरू तिनीहरू कहाँ आए। तिनीहरू यहुदी पूजाहारीहरू, मन्दिरको देखरेख गर्नेहरूको कप्तान र केही सदुकीहरू थिए। यहुदी अगुवाहरूले पत्रुस र युहन्नालाई बख्रे अनि जेलमा थुनामा राखे। तिनीहरूले पत्रुस र युहन्नालाई सबैजना समक्ष उभ्याए। यहुदी अगुवाहरूले तिनीहरूलाई धेरै पल्ट सोधे, यस लङ्गरको मानिसलाई तिमीहरूले कसरी ठिक पार्यो? के शक्तिले तिमीहरूले यो काम गर्यो? कसको अधिकार लिएर तिमीहरूले यसो गर्यो? तब पवित्र आत्माले पत्रुस परिपूर्ण भयो। उनले तिनीहरूलाई भने, मानिसहरूका अगुवाहरू र बुढा अगुवाहरू, तिमीहरू सबै यहुदी मानिसहरूले जानु कि यो लङ्गरको मानिस नासरतका येशु ख्रिस्टको शक्तिद्वारा निको भएको हो, जसलाई तिमीहरूले क्रुसमा किला ठोक्यो। येशु हुनुहुन्छ यो ढुङ्गालाई तिमी टकर्मीहरूले कुनै महत्व नै दिएनौ, तर यो ढुङ्गा मूल ढुङ्गा हुन गएको छ। येशु मात्र एक त्यस्तो हुनुहुन्छ जो मानिसहरूलाई बचाउन योग्य हुनुहुन्छ। उहाँको नाउँ मात्र यो संसारका मानिसहरूलाई दिएको एक शक्ति हो, जसद्वारा हामी बचाइन सक्छौ। तिनीहरूले त्यो लङ्गरको मानिस दुई प्रेरितहरूको छेउमा बसेको देखे। त्यो मानिस निको भएको थियो। यसै कारणले तिनीहरूले ती प्रेरितहरूले भनेको विरुद्ध केही उत्तर दिन सकेनन्। यहुदी अगुवाहरूले तिनीहरूलाई दण्ड दिने कुनै त्यस्तो आधार पाएनन्, किनभने जे भएको थियो त्यसमा सबै मानिसहरू परमेश्वरको प्रशंसा गरिरहेका थिए। यो चमत्कार नै परमेश्वरबाट प्रमाण थियो। जुन मानिस निको पारियो तिनी 40 वर्षभन्दा ज्यादा उमेर पुगेका थिए। यसै कारणले यहुदी अगुवाहरूले ती प्रेरितहरूलाई फेरि चेतावनी दिए अनि तिनीहरूलाई पठाइदिए। पत्रुस र युहन्नाले यहुदी अगुवाहरूका सभा छोडे अनि आफ्ना हुलतिर गए। तिनीहरूले आफ्ना हुलाई मुख्य पूजाहारीहरू अनि बुढा यहुदी अगुवाहरूले के भनेका थिए सबै बताइदिए। जब विश्वासीहरूले यो सुने, तिनीहरू सबैले परमेश्वरलाई एउटै हृदयले प्रार्थना गरे। तिनीहरूले प्रार्थना गरे, हे प्रभु, तपाईँ नै एक हुनुहुन्छ जसले पृथ्वी, आकाश, समुद्र र तिनीहरूमा भएका प्रत्येक वस्तु यस पृथ्वीमा बनाउनु भयो। अनि अब सुन्नुहोस् परम प्रभु, तिनीहरूले के भनिरहेछन्। तिनीहरूले हामीलाई डर देखाउने कोसिस गरिरहेछन्। परम प्रभु, हामी तपाईँको सेवकहरू हो। हामीलाई ती कुराहरू भन्नलाई सहयोग गर्नुहोस् जुन तपाईँ हामीद्वारा साहसम भनिएको चाहनुहुन्छ। प्रमाणहरू दिएर अनि तपाईँको पवित्र सेवक येशूको नाउँद्वारा चमत्कारहरू गरेर दिए। विश्वासीहरूका प्रार्थना पछि तिनीहरू जहाँ जुन ठाउँमा भेला भएका थिए त्यो ठाउँ हल्लियो। तिनीहरू पवित्र आत्माले पूर्ण भए र तिनीहरूले परमेश्वरको सन्देश साहसात भने। अनि विश्वास गर्नेहरूको भिड एकै हृदय र एकै आत्माका थिए। प्रभु येशूको मृत्युबाट पुनरुत्थान भएको बारेमा प्रेरितहरूले ठुलो शक्तिसँग गवाही दिए। अनि परमेश्वरले सबै विश्वासीहरूलाई आशीर्वाद दिनुभयो। तिनीहरूले चाहेका सबै वस्तुहरू प्राप्त गरे। नौ युसुफ थियो, युसुफको आफ्नै खेत थियो, त्यो उनले बेचिदिए अनि उनले बिक्रीबाट पाएको पैसा प्रेरितहरूलाई दिए। हिब्रू विश्वासको अर्थ हो हामीले आशा गरेका कुराहरूको निश्चित छ, अनि विश्वासको अर्थ हुन्छ हामीले कुनै कुरालाई नदेखे तापनि त्यो वास्तविक छ भन्ने जान्नु। म क्रिस्चियन साइन्स टेक्स्ट बुक साइन्स एन्ड विल्ड म्याथिक बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य पदार्थ भनेको शाश्वत र कलह र क्षयको लागि असक्षम हो। सत्य जीवन र प्रेम पदार्थ हुन्, किनकि धर्मशास्त्रले हिब्रूमा यो शब्द प्रयोग गर्दछ। आशा राखिएका चिजहरूको वस्तु, नदेखिएका कुराहरूको प्रमाण। क्रिस्चियन विज्ञानमा पदार्थलाई आत्मा भनेर बुझिन्छ, जबकि क्रिस्चियन विज्ञानका विरोधीहरूले पदार्थलाई पदार्थ मान्छन्। तिनीहरू पदार्थलाई केही र लगभग एकमात्र चिजको रूपमा सोच्छन् र आत्मासँग सम्बन्धित चिजहरूलाई केही पनि होइन वा दैनिक अनुभवबाट धेरै टाढाको रूपमा सोच्छन्। क्रिस्चियन विज्ञानले ठिक विपरीत दृष्टिकोण लिन्छ। चेलाहरूले आफ्ना गुरुलाई अरूहरूले भन्दा राम्रोसँग भक्रे, तर तिनीहरूले उहाँले भन्नुभएको र गर्नुभएका सबै कुरा बुझेनन् वा तिनीहरूले उहाँलाई धेरै पटक सोध्ने थिएनन्। येशू धीरजी भए अस्तित्वको सत्यता सिकाउन र प्रदर्शन गर्नमा लागिरहनुभयो। उहाँका विद्यार्थीहरूले सत्यको यो शक्ति बिरामीहरूलाई निको पार्ने, दुष्टहरूलाई बाहिर निकाल्ने, मरेकाहरूलाई जीवित पार्ने देखे, तर यस अद्भुत कामको अन्तिम कुरालाई आत्मिक रूपमा बुझ्न सकेन। तिनीहरूद्वारा पनि क्रुसमा टाँगिएपछि, जब तिनीहरूका पवित्र शिक्षक तिनीहरूको सामु उभिए, रोग, पाप, रोग, मृत्यु र चिहानमाथि विजयी। कुनै पनि युगमा पहिलो पटक बोल्दा सत्य उज्यालो जस्तै अन्धकारमा चम्कन्छ र अन्धकारले यसलाई बुझ्दैन। जीवन पदार्थ र दिमागको गलत भावनाले ईश्वरीय सम्भावनाहरूलाई लुकाउँछ र वैज्ञानिक प्रदर्शनलाई लुकाउँछ। येशूको कामको परिमाण, तिनीहरूको आँखा अगाडि उहाँको भौतिक गायब हुनु र उहाँको पुनरुत्थान, सबैले चेलाहरूलाई येशूले भन्नुभएको कुरा बुझ्न सक्षम बनायो। यसअघि तिनीहरूले केवल विश्वास गरेका थिए, अब तिनीहरूले बुझे। यो बुझाइको आगमन भनेको पवित्र आत्माको अवतरणको अर्थ हो, दिव्य विज्ञानको त्यो आगमन जसले पेन्टेकोस्टल दिनलाई यसरी उज्यालो बनायो र अब यसको प्राचीन इतिहास बोहोर्याउँदैछ। येशूको अन्तिम प्रमाण उहाँका विद्यार्थीहरूको लागि सबैभन्दा उच्च, सबैभन्दा विश्वस्त, सबैभन्दा लाभदायक थियो। भौतिक स्वार्थमा अवशोषित भएर हामी जीवन वा दिमागको पदार्थलाई चिन्ने र प्रतिबिम्बित गर्छौँ। भौतिक स्वार्थको इन्कारले मानिसको आध्यात्मिक र शाश्वत व्यक्तित्वको विवेकलाई मद्दत गर्दछ र पदार्थबाट प्राप्त भएको गलत ज्ञानलाई नष्ट गर्दछ वा जसलाई भौतिक इन्द्रियहरू भनिन्छ। सबै प्रकृतिले मानिसलाई ईश्वरको प्रेम सिकाउँछ, तर मानिसले ईश्वरलाई सर्वोच्च रूपमा प्रेम गर्न सक्दैन र आफ्नो सम्पूर्ण स्नेह आध्यात्मिक चिजहरूमा सेट गर्न सक्दैन। जबकि भौतिकलाई माया गर्छ वा आध्यात्मिक भन्दा बढी विश्वास गर्दछ। सच्चा मनले काम गरेर प्रार्थना गर्दा बाबाले बाटो खोलिदिनुहुनेछ। अमर मनले आँखाले नदेखेको कुरालाई निको पार्छ, तर विचारलाई बुझ्ने र सत्य शक्तिद्वारा निको पार्ने आध्यात्मिक क्षमता मानिसलाई आत्मधार्मिकतामा भउन तर दिव्य प्रकृतिलाई प्रतिबिम्बित गर्दा मात्र जितिन्छ। के होली रीत मान्नुपर्छ र के गर्नु हुँदैन भनेर चर्च काउन्सिलहरूको बोर्डबाट निर्णयहरू, पुरातन संस्करणहरूमा प्रकट गल्तीहरू, पुरानो नियममा 30,000 विभिन्न पठनहरू र नयाँमा 3,00,000 यी तथ्यहरूले देखाउँदछ कि कसरी एक नश्वर र भौतिक भावनाले ईश्वरीय अभिलेखमा चोरी गर्यो। यसको आफ्नै रङ केही हदसम्म प्रेरित पृष्ठहरू कालो हुँदै गयो, तर गल्तीहरूले न त उत्पत्तिदेखि प्रकाशसम्म देखिएका धर्मशास्त्रको ईश्वरीय विज्ञानलाई पूर्ण रूपमा अस्पष्ट पार्न सकिन, न त येशूको प्रदर्शनलाई बिगार्न सक्छ, न त भविष्यवक्ताहरूद्वारा गरिएको निकोलाई रद्द गर्न सक्छ जसले निर्माणकर्ताहरूले अस्वीकार गरेको गुण्डा को डाउको हुनेछ भनी भविष्यवाणी गरेका थिए। आत्माले मानिसलाई आशीर्वाद दिन्छ तर मानिसले कहाँबाट आउँछ भनेर भन्न सक्दैन। यसद्वारा बिरामीहरू निको हुन्छन्, शोक गर्नेहरूलाई सान्त्वना दिन्छ र पाप गर्नेहरूलाई सुधार गरिन्छ। यी एक विश्वव्यापी ईश्वरको प्रभाव हुन्, अनन्त विज्ञानमा वास गर्ने अदृश्य असल गुरा। हामी पाप, रोग र मृत्यु भन्ने सबै कुरा नश्वर विश्वास हो। हामी पदार्थलाई त्रुटिको रूपमा परिभाषित गर्छौँ किनकि यो जीवन पदार्थ र बुद्धिको विपरीत हो। यदि आत्मा वास्तविक र अनन्त छ भने पदार्थ यसको नश्वरता सहित वास्तविक हुन सक्दैन। हाम्रो लागि कुन वास्तविक हुनुपर्छ? गल्ती गर्ने, परिवर्तनशील र मर्ने, परिवर्तनशील र नश्वर वा अचल, अपरिवर्तनीय र अमर। एक सानो खमिरले सम्पूर्ण काठलाई खमिरो बनाउँछ। क्रिस्टियन विज्ञानको एक सानो समझले मैले यसको बारेमा भनेको सबैको सत्यता प्रमाणित गर्दछ, किनभने तपाईँ पानीमाथि हिँडेर मरेकाहरूलाई जीवित पार्न सक्नुहुन्न। त्यसैले यी दिशाहरूमा दिव्य विज्ञानको महान शक्तिमाथि प्रश्न उठाउने अधिकार तपाईँलाई छैन। विज्ञानको साँचो प्रदर्शनकर्ता येशूले यी कामहरू गर्नुभयो र हाम्रो लागि आफ्नो उदाहरण छोड्नुभयो भन्ने कुरामा कृतज्ञ हुनुहोस्। विज्ञानमा हामी जे बुझ्छौँ त्यो मात्र प्रयोग गर्न सक्छौँ। हामीले प्रदर्शनद्वारा हाम्रो विश्वास प्रमाणित गर्नुपर्छ। आत्मा, जीवन, सत्य, प्रेम एकको रूपमा संयोजन र परमेश्वरका लागि धर्मशास्त्रीय नामहरू हुन्। सबै पदार्थ, बुद्धि, अस्तित्व, अमरता, कारण र प्रभाव ईश्वरको हो। यी उहाँका गुणहरू हुन्। अनन्त ईश्वरीय सिद्धान्त, प्रेमको अनन्त अभिव्यक्तिहरू। कुनै पनि बुद्धि बुद्धिमानी छैन तर उहाँको बुद्धि। कुनै सत्य सत्य छैन, कुनै प्रेम प्यारो छैन, जीवन जीवन होइन तर ईश्वरीय हो, राम्रो छैन तर असल परमेश्वरले दिनुहुन्छ। ईश्वरीय मेटाफिजिक्स जसरी आध्यात्मिक सम्झमा प्रकट हुन्छ स्पष्ट रूपमा देखाउँछ कि सबै मन हो र त्यो मन ईश्वर हो। सर्वशक्तिमानता, सर्वव्यापिता, सर्वविज्ञान अर्थात् सबै शक्ति, सबै उपस्थिति, सबै विज्ञान। आत्मा, मन, आत्मा वा ईश्वरको पर्यायवाची शब्द मात्र वास्तविक पदार्थ हो। आत्मिक ब्रह्माण्ड व्यक्तिगत मानिस सहित एक मिश्रित विचार हो। आत्माको ईश्वरीय पदार्थको प्रतिबिम्बित गर्दछ। मम्मी म्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम। न त दुश्मनी वा न केवल व्यक्तिगत अनुरोधले मदर चर्चका सदस्यहरूको मनोसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक ईसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन उहिर्नु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जाति प्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।